أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لأهله والصلاة على أهلها. سبق پھر پڑھ، صداقت کا، شجاعت کا، عدالت کا، لیا جائے گا تجھ سے کام دنیا کی امامت کا. ناظرین محترم، علامہ اقبال کا یہ مشہور زمانہ شعر جو مسلمانوں کو، ملت اسلامیہ کو، ان کے بھولے ہوئے ماضی کی یاد دلا رہا ہے اور یہ پیغام دے رہا ہے کہ جو سبق وہ بھول چکے ہیں اگر اس کو پھر سے دہرا لیں اور پھر سے اسی انداز سے کاربند ہو جائیں کہ جیسے ان کے آباء و اجداد تھے، تو وہ وقت دور نہیں کہ یہ قوم گرد کارواں سے پھر میرے کارواں بن جائے. عزیزان گرامی، یہ ایک حقیقت ہے کہ کسی بھی ملک اور قوم کی ترقی کا راز نہ وہاں کی زمین میں چھپے ہوئے سونے اور چاندی کے ذخیروں سے وابستہ ہے، نہ وہاں معدنیات کے خزانوں اور دریاؤں اور سمندروں سے وابستہ ہے، بلکہ اصل میں قوموں کی ترقی وابستہ ہے ان کے کردار کی بلندی اور ان کے اعلیٰ اخلاق سے. وہ قومیں تباہ ہو جاتی ہیں کہ جن کے اخلاق و کردار پر تباہی آ جائے، اور جو اپنے آباء و اجداد کا چھوڑا ہوا بیش قیمتی سرمایہ نہ سنبھال سکیں. آج کچھ ایسا ہی ہمارے ساتھ بھی ہوا. پیغمبر اکرم نے کامیابی کا راستہ یہ بتایا تھا کہ قرآن و اہل بیت سے وابستگی رکھنا، گمراہ نہیں ہوگے، بھٹکو گے نہیں، یہاں تک کہ حوض کوثر پر مجھ سے ملاقات کرو گے. مگر قرآن حکیم جو کتاب ہدایت ہے، جو عقدہ کشا ہے، جو سچی رہنما ہے، جو سیدھے راستے کی ہدایت کرنے والی کتاب ہے، اور جو اللہ کا وہ کلام ہے کہ اگر بندہ واقعی طور پر اس سے وابستہ ہو جائے تو وہ پرے پرواز حاصل کر لے کہ ملائکہ بھی پرواز میں اس سے پست ہو جائیں، یہ ملائکہ سے بھی آگے بڑھ جائے. اس قرآن سے دوری کا یہ نتیجہ ہے کہ اخلاق میں بھی تباہی آئی، کردار بھی باقی نہیں رہا. ہمارے ہاتھ سے وہ اختیارات جاتے رہے کہ جو زمانہ قدیم میں ہمیں حاصل تھے، ورنہ ایک دور وہ بھی تھا کہ مسلمانوں کا طوطی بولتا تھا اور تمام قومیں ان سے حوصلہ اور توانائی حاصل کرتی تھیں. کیا وجہ ہوئی؟ جیسا کہ میں نے عرض کیا آپ کی خدمت میں کہ جتنا ہم سبب پہ غور کریں گے اتنا نتیجہ یہی سمجھ میں آئے گا کہ قرآن سے دوری. قرآن سے دوری ہم نے کیوں اختیار کر لی، اس کے اسباب کیا ہیں، اس پر تھوڑی سی گفتگو کرنی ہے کہ قرآن سے دوری کے اسباب کیا ہیں. مگر اس سے پہلے میں ایک بات آپ کی خدمت میں عرض کر دینا چاہتا ہوں کہ قرآن سے دوری کا جو سب سے بڑا سبب آج بن رہا ہے وہ یہ کہ ہماری آنکھوں پر مادیت کا پردہ پڑ گیا ہے اور ہم نے ہر چیز کو صرف مادی آنکھ سے دیکھنا شروع کر دیا، جس کی وجہ سے کردار و اخلاق پر زوال آ گیا، قوم پر تباہی آ گئی اور رسوائی اور تاریکی ہمارا مقدر بن گئی. مگر کیوں ہم قرآن سے دور ہو گئے؟ دیکھیے، پہلا سبب جو میری سمجھ میں آتا ہے وہ یہ کہ جب انسان کسی چیز کی قدر و قیمت سے واقف نہیں ہوتا یا اس کی اہمیت کی طرف توجہ نہیں دیتا، اس کو بیش قیمتی نہیں جانتا، تو وہ نہ اسے سنبھال کے رکھ پاتا ہے نہ اس سے وابستگی رکھ پاتا ہے. تو پہلا سبب شاید یہی قرار پائے گا کہ ہم فضائل قرآن کریم سے لا علم رہ گئے، ہمیں یہ پتہ ہی نہیں چل سکا کہ ہمارے پاس کتنی قیمتی دولت ہے، اور ہمارا حال ان لوگوں جیسا ہو گیا، اس شخص جیسا ہو گیا، اس پیاسے جیسا ہو گیا کہ جس کے گھر کے اندر پانی کا ٹھنڈا اور شیریں چشمہ موجود ہو مگر وہ گندی نالی کی طرف بڑھ کر اپنی پیاس کو بجھانا چاہتا ہو. مثال کے طور پر کسی گھر کے اندر ہیرے جواہرات موجود ہیں مگر گھر والوں کو علم ہی نہیں کہ یہ ہیرے اور جواہرات ہیں، اور وہ جانتے ہی نہیں کہ ان کی قیمت کیا ہے. उन्होंने नाकदरी के साथ उस संदूक को खोला हुआ है जिसके अंदर ये जवाहरात रखे हैं। बच्चे उससे खेल रहे हैं, वो ज़मीन के अंदर पड़े हुए हैं बिल्कुल बेकीमत चीज़ की तरह। अचानक उनके यहाँ एक जौहरी आता है और वो जौहरी बच्चों को उन हीरों से खेलते हुए देखकर चौंक जाता है। वो उन्हें उठाता है और जब उन्हें परखता है तब वो बताता है कि तुम्हें मालूम है ये कितनी बेशकीमती चीज़ है कि जिसे तुमने इस तरह से बेकीमत बना रखा है। और उसके बाद घर वालों को एहसास होता है कि वाकई तौर पर हमें इसकी कीमत का इल्म ही नहीं था। बिल्कुल यही मामला कुरान हकीम के साथ है कि हमने उसे जुज़दान के अंदर रख कर बरकत के लिए अपने घर के ऊंचे मकाम पर तो रख दिया, मगर इस कुरान में है क्या, इसकी कदर व कीमत क्या है, इससे हम वाकिफ़ नहीं। वाकिफ़ कब होते हैं? उस वक्त एहसास होता है कि जब हम किसी अपने गैर मुस्लिम भाई को ये कुरान पढ़ने के लिए देते हैं, वो इसे पढ़ता है और वाकई तौर पर खुलूस के साथ पढ़ता है और वापस आके ये कहता है कि तुमने जो किताब मुझे दी वो वाकई तौर पर अल्लाह की किताब है, मैंने उससे हिदायत पा ली। उस वक्त हम चौंकते हैं और हमें ये एहसास होता है कि वो कुरान जो मेरे घर इतने दिन रखा रहा, इतने ज़माने रखा रहा और मेरे यहाँ आज भी मौजूद है, अफसोस कि मैं उससे हिदायत नहीं हासिल कर सका लेकिन एक गैर ने उससे हिदायत हासिल कर ली। क्यों? इसलिए कि उसकी निगाह जौहरी की निगाह थी और हमारी आंखों पर मादियत का पर्दा पड़ा हुआ है। दूसरा सबब जो नज़र आता है कि आज हम कुरान से दूर क्यों हैं, तो उसके लिए शायद सबसे बड़ा सबब यही करार पाए और आप हजरात भी मुझसे इत्तफाक करें, यह है वालिदैन की लापरवाही। वालिदैन, जब वालिदैन खुद ही कुरान की अहमियत से वाकिफ नहीं है तो वो नई नस्लों में ये सरमाया कहाँ से मुंतकिल कर पाएंगे। लिहाजा नतीजा ये होता है कि बच्चे बढ़ते रहते हैं और उन्हें ये एहसास ही नहीं रहता कि हमें इनके अंदर ये हिदायत का पैगाम भी पहुँचाना है। जबकि कुरान हकीम वाज़े तौर पर किस अंदाज की आयत है, मैं बार बार नाज़रीन और सामईन से जब ख़िताब करता हूँ तो ये बात कहता हूँ कि क़ुरान ने इंसान की हिदायत के कई तरीक़े अख्तियार किए। क्या हिकमत है अल्लाह ताला की, कहीं इस अंदाज़ से क़ुरान गुफ्तगू करता है कि जैसे एक बाप अपने बच्चे को डराता और धमकाता है और कहता है कि अगर तुमने ये न किया तो मैं इसका नतीजा तुम्हें ये भुगतना पड़ेगा। बिल्कुल कई मरतबा यही अंदाज़ है, एक समझाने वाला अंदाज़, एक मुशफिक बाप का अंदाज़ कि जो पहले समझा रहा है और जब बच्चा नहीं समझता तो उसको घुड़कता और डांटता है। बिल्कुल यही अंदाज़ नज़र आएगा कि कुरान हकीम साबिका उम्मतों के वाक़ियात बयान कर रहा है और फिर कह रहा है अफला या तदब्बरून कुरान, तुम क्यों गौर व फिक्र नहीं करते इसके ऊपर, ज़रा देखो कौम नूह पर क्या गुजरी, कौम लूत पर क्या गुजरी, कौम समूद पर क्या गुजरी, कौम आद के साथ क्या वाक़या पेश आया, कौम बनी इसराइल के मुतालिक देखो कि उन्होंने जब सरकशी की तो उनका अंजाम क्या हुआ। ये बार बार दावत दे रहा है वाक़यात को पेश करके। मौलाए कायनात का एक जुमला मुझे याद आता है कि मौला ने फरमाया कि ये वाक़यात रख के इतमाम हुज्जत कर दिया अल्लाह ने कि इसके बाद अब कोई गुंजाइश बाकी नहीं रही कि बंदा ये कह सके कि मुझे मालूम ना हो सका। कहीं माँ की तरह, जैसे एक माँ अपने बच्चे को समझाती है, इस अंदाज से आँखें निकाल के धमकाता भी है, माँ के ममता भरे लहजे में समझाता भी है, वाकयात भी सुनाता है और दावत फ़िक्र भी देता है। ऐसा ही वालिदैन को झंझोड़ने के लिए, उनको चौंकाने के लिए क़ुरान का इरशाद है, या अय्युहल्लज़ीना आमनु कु अन्फुसकुम व अहलीकुम नारा, ऐ साहिबान ईमान, ऐ ईमान लाने वालों, अपने आप को बचाओ और अपनी औलाद को बचाओ जहन्नुम की आग से। और फिर जहन्नुम की आग की सख्ती भी बयान कर दी गई कि जहन्नुम की आग की सख्ती क्या है, वो आग कि जिसका ईंधन इंसान और पत्थर होंगे। इंसान तो इसलिए ईंधन होंगे कि गुनाहगार हैं, पत्थर ईंधन क्यों होंगे? पत्थर का लफ्ज़ यहाँ पर लाकर यह बताया गया कि वो आग भड़केगी, उसको भड़काने के लिए, उसको और गर्म करने के लिए ईंधन उसका पत्थर भी होंगे इंसानों के साथ साथ। ये क्यों बताया? ये इसलिए बताया कि अब भी वक्त है, चौंक जाओ। वालिदैन अब भी अपनी ज़िम्मेदारी को महसूस करें और ये गौर करें कि अगर हमने अपनी औलाद को कुरान से दूर रखा तो कहीं ऐसा ना हो कि कुरान की इस आयत का मिसदाक करार पाते हुए हम आखिरत में दोज़ख़ का ईंधन करार पाएं। और एक जगह के ऊपर इरशाद होता है सूरह मुबारक ज़ुमर में कि انتہائی خسارہ اٹھانے والوں میں وہ لوگ ہوں گے کہ جنہوں نے اپنے نفس کو اور اپنی اولاد کو ہدایت سے دور رکھا. کیا اس کے بعد بھی والدین متوجہ نہیں ہوں گے؟ یہ ممکن ہے کہ والدین متوجہ ہوں اور اولاد قرآن سے دور رہ جائے؟ نہیں, یہ ہماری غفلت ہے کہ جس کی وجہ سے اولاد قرآن سے دور رہ جاتی ہے. اور اگر اس کے بعد آپ ذرا سا آگے بڑھیں تو ایک سبب سمجھ میں آتا ہے, آج کا ایجوکیشن سسٹم. ایجوکیشن سسٹم ظاہر ہے کہ ہمیں اپنے سرمایہ کی حفاظت خود کرنی ہے, دوسرا ہمارے سرمایہ کی حفاظت نہیں کرے گا. آج علم کو دو حصوں میں تقسیم کر دیا گیا, یہ سیکولر ایجوکیشن ہے, یہ ریلیجیس ایجوکیشن ہے. یہ جبکہ اسلام نے ایسی کوئی تقسیم نہیں کی. یہاں علم حاصل کرنے کی دعوت دی گئی ہے. ہر علم اگر صحیح نیت کے ساتھ انسان حاصل کرے تو وہ علم دین ہی ہے. ہر علم اگر اس مقصد کے ساتھ حاصل کرے کہ اس سے انسانیت کی خدمت کرنی ہے اور اپنے رب کے قریب جانا ہے, اپنے قوم کی خدمت میں اپنے آپ کو وقف کر دینا ہے, تو ہر وہ علم, وہ دنیاوی آپ اسے علم کہہ لیں, جدید علوم کہہ لیں, سائنسی علوم کہہ لیں, وہ بھی اصل میں دینی ہی علوم ہو جاتے ہیں اس نیت کے بدلنے کے ساتھ. مگر مسئلہ کیا ہے؟ مسئلہ یہ ہے کہ کانسپریسی تھی یہ دشمنوں کی کہ انہوں نے دو حصوں کے اندر علم کو تقسیم کیا, اور علم کو تقسیم کرنے کے بعد سیکولر ایجوکیشن کی اصطلاح دی, جس کو اگر آپ ڈکشنری میں جا کے دیکھیں کہ سیکولر ایجوکیشن کا کیا مطلب ہے تو خود ہی آپ کے اوپر حقیقت کھل جائے گی اور یہ بات واضح ہو جائے گی. کہا گیا بلیوز ان لاز اینڈ ایجوکیشن شوڈ بی بیسڈ آن فیکٹس اینڈ سائنس. جب اسے ورب کے طور پر استعمال کیا گیا تو آیا ٹو ریڈیوز دا رول آف ریلیجن ان ایجوکیشن. تو یہ عجیب بات ہے کہ جب ریلیجن کو نکالا ہی جا رہا ہو ایجوکیشن سسٹم سے, اور اس کے بعد ہم انہی اداروں میں اپنے بچوں کو بھیجنے پر مجبور ہوں, اس لیے کہ ہمارے پاس اپنے ادارے نہیں ہیں, اور وہاں بھیج کر ہم یہ سمجھیں کہ ہم نے اولاد کا حق ادا کر دیا, ہم نے ان کا کیریئر بنا دیا, اور یہ غور نہ کریں کہ وہاں پر جا کر جو کچھ یہ سیکھ کر آئیں گے تو یقیناً اعلیٰ تعلیم حاصل کر کے یہ ایک بہترین ڈاکٹر بن سکتا ہے, ایک اچھا لائر بن سکتا ہے, ایک اچھا سائنٹسٹ بن سکتا ہے. لیکن کہیں ایسا نہ ہو کہ میڈیکل سائنس کی ڈگری لینے کے ساتھ ہی مذہب رخصت ہو جائے, تو یقین جانیے ایسی ساری ڈگریاں ردی کے ٹھوکرے میں ڈالنے کے لائق ہیں کہ جو انسان سے ایمان کو چھین لیں اور جو اسے قرآن اور ہدایت سے دور کر دیں. تو ایک سبب یہ. ایک اور سبب آپ نے بڑے لوگوں کے اندر دیکھا ہوگا, 60 سال 80 سال کے ہو گئے, ریٹائر ہو گئے, پیر قبر میں لٹک رہے ہیں, اور اس کے بعد بھی قرآن سے دوری ہے, اور اب ایک جھجک محسوس ہونے لگی کہ ہم بڑے ہو گئے تو کیسے قرآن سیکھیں. یہ جھجک بھی قرآن سے انسان کو دور رکھتی ہے. مگر میں صرف ایک بات آپ کی خدمت میں عرض کروں گا, کس بات کی جھجک ہے؟ آپ مثالیں دیکھ سکتے ہیں. اگر ایک دادا کو اپنے پوتے سے بات کرنی ہے جو امریکہ میں رہتا ہے, اور وہاں پر بات کرنے کے لیے اسے واٹس ایپ استعمال کرنے کی ضرورت ہے, اسے اسمارٹ فون استعمال کرنے کی ضرورت ہے, تو کیا وہ اس 60 70 80 سال کے سن میں وہ اسمارٹ فون کو یوز کرنا نہیں سیکھتا؟ کیا وہ زبان نہیں سیکھتا کہ جس زبان میں اس اپنے پوتے اپنے نواسے سے گفتگو کر سکے؟ یہ عجیب بات ہے کہ اپنوں سے بات کرنے کے لیے جنہیں انسان اپنا سمجھتا ہے وہاں کوئی عمر کی قید نہیں ہوتی, اور اللہ کا کلام سیکھنے کے لیے یہ عمر بیریئر بن جاتی ہے, اور انسان کہتا ہے مجھے شرم محسوس ہو رہی ہے. یہ عجیب بات ہے, آج شرم محسوس ہو رہی ہے, 10 12 لوگ کیا زیادہ سے زیادہ کیا ہوگا, وہ ہنسیں گے. لیکن ذرا آخرت کا خیال کیجئے کہ جس کے لیے واضح طور پر قرآن میں ارشاد ہوا کہ جو قرآن سے دوری اختیار کرے گا اللہ اسے اندھا کر کے محشور کرے گا. ذرا اندازہ کریں عزیزان گرامی, میں دعوت فکر آپ کو دے رہا ہوں, یہ درد دل ہے جو بیان کر رہا ہوں, کہ ذرا اس پر غور کیجئے گا کہ آخرت میں جب جو دنیا میں اندھا تھا وہ آنکھوں کے ساتھ اٹھایا جائے گا, جو دنیا میں اپاہج تھا اسے صحیح کر کے وہاں پہ اٹھایا جائے گا. اس وقت اگر ایک انسان اندھا ہو کے اٹھے تو آخرت میں سب کو پتہ نہیں چل جائے گا. انبیاء و مرسلین ساری قومیں کھڑی ہوئی ہیں اور سب کے سامنے وہ اندھا کر کے اٹھایا جا رہا ہے, اور اللہ نے اعلان پہلے ہی کر دیا کہ ہم کیوں اسے اندھا کر کے اٹھائیں گے. وہ شکوہ کرے گا کہ معبود مجھے کیوں اندھا کر کے محشور کیا, میں تو دنیا میں دیکھا کرتا تھا. تو جواب ملے گا, ہاں مگر تیرے سامنے جب ہماری آیتیں آتی تھیں تب تو ان پر غور نہیں کرتا تھا, ہماری نشانیوں کو تو آنکھیں ہوتے ہوئے نہیں دیکھتا تھا, لہذا تو یہ اندھا کر کے محشور کیا گیا ہے. तो ये उम्र का बैरियर ना बनाएं, ये दूरी का सबब बन रहा है। बस वक्त चूंकि हमारे पास मुख्तसर होता है, लिहाजा मैं आखिर कलाम की तरफ आता हूँ। एक सबब बनता है अल्लाह की किताब को कमतर समझना। हम एक दूसरे को रिकमेंड करते हैं, अरे शेक्सपियर की वो नावल पढ़ी आपने, देखिए उसके अंदर कितना अच्छा कैरेक्टर है, कितने अच्छे किरदार हैं, तारुफ कराते हैं। लेकिन कभी ऐसा होता है कि हम एक दूसरे को रिकमेंड करें कि कुरान की वो आयत आपने पढ़ी है, कुरान का वो सूरा? क्यों? इसलिए कि शेक्सपियर के नावल को हम ज़्यादा अहम समझ रहे हैं, बदकिस्मती से अल्लाह की किताब को हम कम अहमियत दे रहे हैं। और एक आखिर में मैं बात आपकी खिदमत में अर्ज़ करूँ, एक्सक्यूज़ हम ये देते हैं कि अगर पढ़ोगे नहीं तो फिर अमल भी नहीं करना पड़ेगा, अगर जान लोगे तो अमल करना पड़ेगा, लिहाजा कानून को सीखो ही नहीं ताकि उस पर अमल ना करना पड़े। ये अजीब बात है, कितनी अहमकाना बात है ये, जबकि वाज़ तौर पर हम दुनिया के कानून के बारे में ये जानते हैं कि इग्नोरेंस ऑफ लॉ इज़ नो एक्सक्यूज़, कानून का न जानना ये कानून से बचने का सबब नहीं बनता। लिहाजा सीखना, सीखते हैं दुनिया के कानून को तो अल्लाह के कानून को क्यों ना सीखें कि उसके ऊपर अमल करें। आखिर में एक बात हम कहते हैं कि कुरान मुश्किल बहुत है, बिल्कुल ग़लत है, मुश्किल नहीं है। अगर मुश्किल होता तो अल्लाह न कहता लक़द यस्सरनल क़ुरआन लिज़्ज़िक्र, हमने इसे आसान बनाया ज़िक्र करने वालों के लिए, हिदायत लेने वालों के लिए, समझने वालों के लिए। अल्लाह ताला वाकई तौर पर हमें तौफीक इनायत फरमाए कि हम कुरान हकीम से हिदायत ले सकें और जो दूरी हो गई है इस फासले को ख़त्म कर सकें। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।